الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم। امیر اہل سنت سے جنت کے بارے میں سوال جواب, یہ رسالہ امیر اہل سنت دامت برکات العالیہ سے کیے گئے سوالات اور ان کے جوابات پر مشتمل ہے۔ دعائے جانشین امیر اہل سنت, یا رب المصطفیٰ, جو کوئی 17 صفحات کا رسالہ امیر اہل سنت سے جنت کے بارے میں سوال جواب پڑھ یا سن لے, اسے جنت میں لے جانے والے نیک کام کرنے اور گناہوں سے بچنے کی توفیق عطا فرما کر بلا حساب مغفرت سے نواز دے اور جنت الفردوس میں اپنے آخری نبی صلی اللہ علیہ وآلہ وسلم کا پڑوس عطا فرما, آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم۔ فرمان مولا علی مشکل کشا رضی اللہ عنہ, اللہ پاک نے جنت میں ایک درخت پیدا فرمایا ہے جس کا پھل سیب سے بڑا, انار سے چھوٹا, مکھن سے نرم, شہد سے بھی میٹھا اور مشک سے زیادہ خوشبودار ہے۔ اس درخت کی شاخیں تر موتیوں کی, تنے سونے کے اور پتے زبرجد یعنی قیمتی پتھر کے ہیں۔ لا یأکل منہا الا من اکثر من الصلاۃ علی محمد صلی اللہ علیہ وآلہ وسلم, اس درخت کا پھل صرف وہی کھا سکے گا جو نبی پاک صلی اللہ علیہ وآلہ وسلم پر کثرت سے درود پاک پڑھے گا۔ صلو علی الحبیب صلی اللہ علی محمد۔ سوال, جنت کسے کہتے ہیں؟ وضاحت فرما دیجئے۔ جواب, جنت کے لفظی معنی ہیں باغ۔ ہمارے عقیدے میں جو جنت ہے وہ اللہ پاک کی نعمتوں کا بہت بڑا مقام ہے جس میں بہت سی ایسی نعمتیں ہیں جو نہ کسی آنکھ نے دیکھیں اور نہ کسی کان نے ان کے متعلق سنا۔ جنت صرف انہی انسانوں کو نصیب ہوگی جو دنیا سے ایمان کے ساتھ رخصت ہوں گے۔ جنات میں بھی اگرچہ مسلمان ہیں لیکن جنت بطور انعام صرف حضرت آدم علیہ السلام کی اولاد کے لیے ہے۔ جنت میں داخل ہونے والا پھر کبھی بھی اس سے نکالا نہیں جائے گا۔ سوال, جنت کے بارے میں کیا عقیدہ ہونا چاہیے, نیز جنت کا انکار کرنا کیسا؟ جواب, جنت پر ایمان لانا فرض ہے۔ اگر کوئی جنت کا انکار کرے گا تو وہ کافر ہو جائے گا۔ ہم بے دیکھے غیب پر ایمان لانے والے ہیں۔ قرآن پاک میں ہے, یؤمنون بالغیب, ترجمہ کنز الایمان, بے دیکھے ایمان لائیں۔ جنت بھی ایک غیب ہے اور اللہ پاک تو غیب الغیب ہے, ہم اس پر ایمان لاتے ہیں۔ یاد رہے کہ جنت پر ایمان لانا ضروریات دین میں سے ہے۔ اگر کوئی کہے کہ جنت کچھ نہیں, یہ خام خیالی کی باتیں ہیں, تو وہ کافر ہو جائے گا۔ اور اگر اس نے موت سے پہلے توبہ نہ کی تو ہمیشہ دوزخ میں رہے گا۔ نماز, روزہ اور دیگر نیک اعمال اسے کچھ کام نہ آئیں گے۔ اللہ پاک اپنے محبوب کریم صلی اللہ علیہ وآلہ وسلم کے صدقے ہم گناہگاروں کو بلا حساب جنت میں داخلہ نصیب فرمائے, آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم۔ سوال, کیا جنت آسمانوں پر ہے؟ جواب, جنت ساتوں آسمانوں سے اوپر اور جہنم ساتوں زمین کے نیچے ہے۔ جنت بہت اونچی اور جہنم بہت نیچی ہے۔ پارا 14 سورۃ الحجر کی آیت نمبر 48 میں اللہ پاک نے ارشاد فرمایا, لا یمسہم فیہا نصب وما ہم منہا بمخرجین, ترجمہ کنز الایمان, نہ انہیں اس میں کچھ تکلیف پہنچے نہ وہ اس میں سے نکالے جائیں۔ اللہ کریم ہمیں نیچے اترنے سے بچائے اور اوپر کی پرواز نصیب فرمائے کہ ہم جنت میں جا کر پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کے कदमों से लिपट जाएं। जन्नत में प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम का पड़ोसी बनने का शरफ मिल गया तो इंशाअल्लाह सब कुछ मिल जाएगा। सवाल, जन्नत और उसकी नेमतें कैसी होंगी? नंबर वन, ये सवाल शोभा अमीर अहल सुन्नत की तरफ से कायम किया गया है, जबकि जवाब अमीर अहल सुन्नत का अता फरमूदा ही है। जवाब, अहदीस मुबारका में हमें समझाने के लिए जन्नत की मुख्तलिफ मिसालें बयान की गई हैं, लेकिन हकीकत तो ये है कि जब जन्नत देखेंगे तो ही पता चलेगा, क्योंकि जन्नत की नेमतों के बारे में ये भी मनकूल है कि न किसी आँख ने देखा, न किसी कान ने सुना और न किसी दिल पर उनका ख्याल गुजरा। सदर शरिया मुफ्ती मोहम्मद अमजद अली आदमी रहमतुल्लाहि अलैह फरमाते हैं, जो कोई मिसाल इस यानी जन्नत की तारीफ में दी जाए समझाने के लिए है, वरना दुनिया की आला से आला शय को जन्नत की किसी चीज़ के साथ मुनासिबत नहीं। सवाल, जिस तरह दुनिया की ज़िंदगी में 12 महीने पाए जाते हैं, तो क्या आखरत यानी जन्नत की ज़िंदगी में भी ये महीने पाए जाएंगे? जवाब, आखरत में दुनिया जैसा निज़ाम नहीं है। दुनिया में तो गर्मियाँ, सर्दियाँ, महीने, हफ्ते, दिन और रात मौजूद हैं, लेकिन वहाँ ये नहीं होंगे। जन्नत में हर वक्त मौसम बहार होगा। दुनिया में जिस तरह सुबह सादिक के वक्त समा होता है, वैसा समा जन्नत में होगा। वहाँ मक्खी, मच्छर, अंधेरा, सदमा और बदबू वगैरह जैसी कोई चीज़ नहीं होगी। वहाँ तो सिर्फ खुशियाँ ही खुशियाँ होंगी। जन्नती को जिस चीज़ की ख्वाहिश होगी वो उसे मिल जाएगी। जन्नत में सरकार सल्लल्लाहु अलैहि वसल्लम का दीदार होगा। इतना ही नहीं, जन्नत में जन्नती शख्स को जो सबसे बड़ी नेमत मिलेगी वो अल्लाह पाक का दीदार होगा। सवाल, क्या कोई इंसान ख्वाब में जन्नत देख सकता है? जवाब, जी हाँ, बिल्कुल देख सकता है। इसमें क्या हरज है? अलबत्ता ये तय करना मुश्किल है कि देखने वाले ने जो देखा है वो जन्नत ही है। मुमकिन है देखने वाले ने कोई अच्छा और खुशनुमा बाग देखा हो और दिल में ये ख्याल पैदा हो गया हो कि मैं इस वक्त जन्नत में हूँ। हकीकत में हम जन्नत उसी वक्त देखेंगे जब आका सल्लल्लाहु अलैहि वसल्लम के पीछे पीछे इंशाअल्लाह जन्नत में दाखिल होंगे, क्योंकि हम रसूलुल्लाह के जन्नत रसूलुल्लाह की। बहरहाल, बुजुर्गाने दीन रहमतुल्लाही अलैहिम के इस तरह के वाकयात हैं जिनमें उन्होंने जन्नती हूरों वगैरह को मुलाहिदा फरमाया है। यूं ही जन्नत में जाने के ख्वाब कुतुब में लिखे हुए हैं, लेकिन ख्वाब हमारे लिए दलील नहीं। हकीकत में जिस हस्ती ने जन्नत और हूरों को देखा है वो हमारे प्यारे आका मक्की मदनी मुस्तफ़ा शबे असरा के दूल्हा सल्लल्लाहु अलैहि वसल्लम हैं, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मेराज की रात जन्नत की सैर फरमाई है। आप सल्लल्लाहु अलैहि वसल्लम के अलावा किसी ने ख्वाब वगैरह में कुछ देखा तो उसके बारे में यकीनी तौर पर नहीं कहा जा सकता कि उसने भी आईनी ही जन्नत ही देखी है। यहाँ तो अक्ल भी जन्नत का अंदाज़ा नहीं लगा सकती कि जन्नत क्या चीज़ है और वो कितना आला मकाम है, क्योंकि हमारी अक्लें नाकिस हैं और अल्लाह पाक के हबीब सल्लल्लाहु अलैहि वसल्लम की अक्ल मुबारक कामिल थी, कामिल है और कामिल रहेगी। सवाल, हज़रत हूद अलैहि सलाम के ज़माने में शद्दाद ने जो जन्नत बनाई थी उसका वाकया बयान कर दीजिए। जवाब, कौम आद का मूरी से आला यानी सबसे बड़ा वो पहला शख्स जिसका विरसा उसकी औलाद को मिले आद बिन औस बिन इरम बिन नूह है। इस आद के बेटों में शद्दाद भी है, जो बड़ी शान व शौकत का बादशाह हुआ है। उसने अपने वक्त में तमाम बादशाहों को अपने झंडे के नीचे जमा करके सबको अपना मुती व फरमा बरदार बना लिया था। उसने पैगंबरों की ज़बान से जन्नत का जिक्र सुनकर बगावत की नीयत से दुनिया में जन्नत बनानी चाहिए, इस इरादे से उसने एक बहुत बड़ा शहर बनाया जिसके महल सोने चांदी की ईंटों से तामीर किए गए और ज़बरजद और याकूत के कीमती पत्थरों के सुतून उनकी इमारतों में नस्ब यानी फिट किए गए। मकानों में ऐसे फर्श बनाए गए कि संग्रेज़ों यानी पत्थर के कंकरों की जगह कीमती मोती बिछाए गए। हर महल के गिर्द जवाहरात से पुर नहरें जारी की गईं, किस्म किस्म के दरख्त साए के लिए लगाए गए। अलगरज उस बागी और सरकश ने अपने ख्याल से जन्नत की तमाम चीज़ें और हर किस्म की ऐशो इशरत के सामान उस शहर में जमा कर दिए। जब शहर मुकम्मल हुआ तो शद्दाद बादशाह अपने आयान सल्तनत यानी वुजरा और दरबारी लोगों के साथ अपनी बनाई हुई जन्नत की तरफ रवाना हुआ। जब एक मंजिल का फासला बाकी रह गया तो आसमान से खौफनाक आवाज़ आई, जिससे अल्लाह पाक ने शद्दाद और उसके तमाम साथियों को हलाक कर दिया और वो मर गए और वो अपनी बनाई हुई जन्नत को देख भी ना सका। अल्लाह अल्लाह, कैसी इबरत है। सवाल, जब हम सुबहान अल्लाह बोलते हैं तो जन्नत में कौन सा दरख्त लगता है? जवाब, हदीस पाक में है, जन्नत में खजूर का दरख्त लगा दिया जाता है। वो कैसी खजूरें होंगी, दरख्त कैसा होगा, ये तो जन्नत में जाकर ही देखेंगे। सवाल, दुआ में जन्नत का सवाल करने और जहन्नम से पनाह मांगने की क्या अहमियत है? जवाब, अल्लाह पाक से जन्नत का सवाल करना और जहन्नम से पनाह मांगना सुन्नत मुबारका है। जैसा कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मनकूल तवील दुआ में ये अल्फाज भी हैं, وَأَسْأَلُكَ الْجَنَّةَ وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ وَعَمَلٍ وَأَعُوذُ بِكَ مِنَ النَّارِ وَمَا قَرَّبَ إِلَيْهَا مِنْ قَوْلٍ وَعَمَلٍ، یعنی اے اللہ، میں تجھ سے جنت اور جنت سے قریب کرنے والے اعمال کا سوال کرتا ہوں اور جہنم اور اس سے قریب کرنے والے اعمال سے تیری پناہ مانگتا ہوں۔ لہذا ہمیں بھی چاہیے کہ روزانہ کم از کم تین تین بار اللہ پاک سے جنت میں داخلے اور دوزخ سے بچنے کی دعا مانگ لیا کریں۔ اللہ پاک کے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عالی شان ہے، جو شخص اللہ پاک سے تین مرتبہ جنت کا سوال کرتا ہے تو جنت کہتی ہے، اے اللہ پاک، اسے جنت میں داخل فرما، اور جو تین مرتبہ جہنم سے پناہ مانگتا ہے تو جہنم کہتی ہے، اے اللہ پاک، اسے جہنم سے پناہ عطا فرما۔ پیارے پیارے اسلامی بھائیوں، یاد رہے کہ جنت کی طلب اور جہنم سے پناہ مانگنے کی دعا عربی میں ہی کرنا ضروری نہیں، اپنی مادری زبان میں بھی یہ دعا روزانہ تین تین بار کر لیں گے تو انشاءاللہ الکریم بیان کردہ فضیلت حاصل ہو جائے گی۔ سوال، کیا ہر مسلمان جنت میں جائے گا؟ جواب، جی ہاں، جس کا ایمان پر خاتمہ ہوا وہ یقیناً جنت میں جائے گا، البتہ کچھ گناہگاروں کو اللہ پاک اپنی رحمت سے معاف فرما دے گا اور کسی کو نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی شفاعت سے، کسی کو بزرگوں کی شفاعت سے بخش دے گا، اور بعض گناہگار اپنے گناہوں کی وجہ سے دوزخ میں جائیں گے اور عذاب کے بعد جنت میں داخل کیے جائیں گے۔ خبردار، یہ ہرگز نہ کہا جائے کہ جب جنت میں جانا ہی ہے تو کوئی بھی گناہ کر لو، مسئلہ نہیں، تھوڑا بہت عذاب سہ لیں گے۔ یاد رکھیے، ایسا کہنے والا شخص ہمیشہ جہنم میں رہے گا، کیونکہ اس نے اللہ پاک کے عذاب کو ہلکا سمجھ کر اس کی توہین کی ہے۔ بے شک اللہ پاک کا عذاب بہت خوفناک، ناقابل برداشت ہے۔ اس کا اندازہ اس حدیث پاک سے لگائیے کہ اگر جہنم کو سوئی کے ناکے جتنا کھول دیا جائے تو دنیا کے تمام لوگ اس کی گرمی اور بدبو سے مر جائیں۔ نیز جہنمیوں کو جہنم میں جو چیز پلائی جائے گی، اگر اس کا ایک قطرہ بھی دنیا میں ٹپکا دیا جائے تو دنیا کی ساری معیشت، کھیتیاں اور باغات وغیرہ سب کچھ تباہ ہو جائیں۔ ذرا غور کیجئے، جب جہنم کے کروڑوں میل دور ہونے کے باوجود سوئی کے ناکے کے برابر کھلنے سے اتنی تباہی مچ جائے اور لوگ ہلاک ہو جائیں، تو جو بندہ ایک لمحے کے لیے بھی جہنم میں جائے گا اس کا کیا حال ہوگا؟ لہذا اللہ پاک کے عذاب کو خواب میں بھی ہلکا نہیں سمجھنا چاہیے۔ سوال، کیا جنات بھی جنت میں جائیں گے؟ جواب، اعلیٰ حضرت امام احمد رضا خان رحمۃ اللہ علیہ کی بارگاہ میں پوچھا گیا، عرض، کیا حضور جنت میں جنات نہ جائیں گے؟ ارشاد، ایک قول یہ بھی ہے کہ جنت کے آس پاس مکانوں میں رہیں گے، جنت میں سیر کو آیا کریں گے۔ پھر فرمایا، جنت تو جاگیر ہے آدم علیہ السلام کی، ان کی اولاد میں تقسیم ہوگی۔ یعنی ایک قول کے مطابق جنات جنت میں نہیں بلکہ آس پاس کے مکانوں میں رہیں گے اور جنت میں گھومنے کے لیے آئیں گے۔ اس کے علاوہ اور بھی اقوال ہیں۔ ایک قول یہ بھی ہے کہ وہ جنت میں داخل نہیں ہوں گے بلکہ جنت کے گرد و نواح میں رہیں گے، انسان ان کو دیکھیں گے مگر وہ انسانوں کو نہیں دیکھ پائیں گے۔ یہ بھی کہا جاتا ہے کہ وہ اعراف میں رہیں گے۔ حضرت انس بن مالک رضی اللہ عنہ سے مروی ہے کہ حضور نبی کریم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، مومن جنوں یعنی مسلمان جنات کے لیے ثواب بھی ہے اور ان پر عقاب یعنی سزا بھی ہے۔ ہم نے آپ صلی اللہ علیہ وآلہ وسلم سے ان کے ثواب کے بارے میں پوچھا تو فرمایا، آراف پر ہوں گے اور وہ امت محمدیہ کے ساتھ جنت میں نہیں ہوں گے۔ پھر ہم نے پوچھا، آراف کیا ہے؟ تو آپ صلی اللہ علیہ وآلہ وسلم نے فرمایا، یہ جنت کی دیوار ہے جس میں نہریں جاری ہیں اور اس میں درخت اور پھل اگتے ہیں۔ ایک قول توقف کا ہے، یعنی اس بارے میں خاموشی اختیار کی جائے۔ سوال، اگر مرنے والے کی بخشش ہو جائے تو کیا اس کو اسی وقت جنت میں داخل کر دیا جاتا ہے یا قیامت کے دن داخل کیا جائے گا؟ جواب، اگر مرنے والے کی بخشش ہو جائے تو اس کی قبر میں جنت کی کھڑکی کھول دی جاتی ہے جس سے وہ لطف اندوز ہوتا رہتا ہے، باقاعدہ جنت میں داخلہ تو قیامت کے دن ہوگا۔ مدنی مذاکرے میں شریک مفتی صاحب نے فرمایا، شہداء کی روحیں عرش کے نیچے قندیلوں میں پرندوں کے پوٹوں میں ہوتی ہیں اور انہیں جنت میں آنے جانے کی اجازت ہوتی ہے۔ یوں ہی اللہ پاک جن جن کے لیے چاہے تو ان کی ارواح کا جنت میں آنا جانا رہتا ہے، باقی رہا جنت میں داخلہ تو وہ قیامت کے دن ہی ہوگا۔ اور سب سے پہلے حضور نبی کریم صلی اللہ علیہ وآلہ وسلم جنت میں تشریف لے جائیں گے۔ سوال، جنتیوں کو جنت میں سب سے پہلے کون سی غذا دی جائے گی؟ جواب، جنتیوں کو جنت میں سب سے پہلے جو غذا دی جائے گی وہ مچھلی کی کلیجی کا کنارہ ہے۔ آقا صلی اللہ علیہ وآلہ وسلم کے صدقے میں انشاءاللہ ہم بھی جنت میں مچھلی کی کلیجی کا کنارہ کھائیں گے۔ اب کوئی یہ سوچے کہ جنت میں بہت سارے لوگ ہوں گے تو اتنے سارے کلیجی کے کنارے کہاں سے آئیں گے؟ تو اسے اپنی عقل کے گھوڑے دوڑا کر الٹی سیدھی حرکتیں کرنے کے بجائے اس ذات کے فرمان کو ماننا ہے جس کی شان ان اللہ علی کل شیء قدیر ہے، یعنی بے شک اللہ سب کچھ کر سکتا ہے، معاذ اللہ وہ بے بس نہیں ہے بلکہ وہ جو چاہتا ہے کرتا ہے۔ سوال، اگر دنیا میں تمام دیانتدار ہوتے تو جنت دنیا میں ہی ہوتی، ایسا کہنا کیسا؟ جواب، ہو سکتا ہے اس سے یہ مراد ہو کہ ہر طرف امن ہوتا اور لوگ لوٹ مار نہ کرتے، نہ کسی کو تکلیف دیتے اور سب کے سب امن و امان سے رہ رہے ہوتے، تو گویا ایسا ہونا دنیا میں جنت ہونے جیسا ہے، جیسے کشمیر کو وادی جنت بولتے ہیں۔ اس طرح کے جملے بطور محاورہ بولے جاتے ہیں۔ سوال، کیا جنت میں ماں باپ اور بہن بھائی ساتھ ہوں گے؟ جواب، اگر ایمان پر خاتمہ ہوا اور اللہ پاک راضی ہوا تو سب جنت میں ساتھ رہیں گے کہ جنت میں کوئی غم نہیں ہوگا، جو جس سے ملنا چاہے گا اس سے اس کی ملاقات ہو جائے گی۔ اس موقع پر مفتی صاحب نے فرمایا، ماں باپ کے بارے میں قرآن پاک میں موجود ہے، والذین آمنوا واتبعتهم ذریتهم بإيمان الحقنا بهم ذریتهم وما ألتناهم من عملهم من شيء. پارا 27 سورہ تور آیت نمبر 21 ترجمہ کنز الایمان. اور جو ایمان لائے اور ان کی اولاد نے ایمان کے ساتھ ان کی پیروی کی، ہم نے ان کی اولاد ان سے ملا دی اور ان کے عمل میں انہیں کچھ کمی نہ دی. یعنی اگر کوئی نچلے درجے میں ہوگا تو وہ اوپر درجے والے کے ساتھ ملا دیا جائے گا. سوال: کیا نابالغی میں فوت ہونے والے بچے اپنے والدین کو جنت میں لے کر جائیں گے؟ جواب: جی ہاں، نابالغی میں فوت ہونے والے بچے اپنے والدین کی سفارش اور جنت کے دروازے پر ان کا استقبال کریں گے، حتیٰ کہ کچا بچہ یعنی ساقط ہو جانے والا حمل بھی اپنے والدین کی سفارش کے لیے اللہ پاک سے تیز کلامی کرے گا جیسے جھگڑا کرتے ہیں، پھر اللہ کریم اس کو اجازت دے گا اور وہ اپنے والدین کو کھینچ کر جنت میں لے جائے گا. اگر حقیقت کی نگاہ سے دیکھا جائے تو جس نابالغ اولاد کی فوتگی پر والدین رو رو کر ہلکان ہو جاتے ہیں، یہ ان کی آخرت کا ذخیرہ ہے. سوال: کیا جنت میں اولاد ہوگی؟ جواب: جی ہاں، جنت میں اولاد ہوگی. سوال: اگلے شوہر کی فوتگی یا طلاق وغیرہ کی صورت میں جس عورت نے ایک سے زیادہ شادیاں کی ہوں، وہ جنت میں کون سے شوہر کے ساتھ رہے گی؟ جواب: اگر کوئی عورت یکے بعد دیگرے ایک سے زیادہ مردوں کے نکاح میں آئی تو ایک قول کے مطابق جس کے نکاح میں سب سے آخر میں تھی، جنت میں اسی کے ساتھ ہوگی. جیسا کہ حضرت ابو دردہ رضی اللہ عنہ سے روایت ہے کہ نبی پاک صلی اللہ علیہ وآلہ وسلم کا فرمان رو پرور ہے، عورت جنت میں اپنے اس شوہر کے نکاح میں دی جائے گی جو دنیا میں اس کا سب سے آخری شوہر تھا. دوسرا قول یہ ہے کہ جس کا اخلاق زیادہ اچھا ہوگا اسے ملے گی، جیسا کہ ام المومنین حضرت ام سلمہ رضی اللہ عنہا نے عرض کی: یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، بعض عورتیں دنیا میں دو تین یا چار شوہروں سے یکے بعد دیگرے شادی کرتی ہیں، پھر مرنے کے بعد وہ جنت میں اکٹھے ہوں تو وہ عورت کس شوہر کے لیے ہوگی؟ ارشاد فرمایا: اسے اختیار دیا جائے گا، اور جس خاوند کا اخلاق دنیا میں سب سے اچھا ہوگا وہ اس کو اختیار کرے گی. وہ کہے گی: اے میرے رب، میرے اس خاوند کا اخلاق سب سے اچھا تھا، لہذا اس کے ساتھ میرا نکاح فرما دے. ان دونوں احادیث و اقوال میں کوئی تعارض یعنی ٹکراؤ نہیں، جیسا کہ حضرت امام احمد بن حجر مکی شافعی رحمت اللہ علیہ فرماتے ہیں: جس عورت نے یکے بعد دیگرے کئی نکاح کیے ہوں تو ایک صورت یہ ہے کہ ہر شوہر نے اس کو طلاق دے دی ہو، اور جب وہ فوت ہوئی تو کسی کے نکاح میں نہ تھی، تو صرف اسی حالت میں اس کو اختیار دیا جائے گا، اور جس خاوند کا اخلاق دنیا میں سب سے اچھا ہوگا اسے ملے گی، جیسا کہ حضرت ام سلمہ رضی اللہ عنہا کی حدیث میں مذکور ہے. اور دوسری صورت یہ ہے کہ اس نے متعدد نکاح کیے ہوں اور آخری خاوند نے اسے طلاق نہ دی ہو اور وہ اس کے نکاح میں فوت ہوئی، اس صورت میں وہ جنت میں آخری خاوند کے نکاح میں ہوگی، جیسا کہ حضرت ابو دردہ رضی اللہ عنہ کی حدیث میں ہے: اخلاق ہوں اچھے میرا کردار ہو ستھرا، محبوب کا صدقہ تو مجھے نیک بنا دے. سوال: جو مسلمان مرد و عورت کنوار پن میں رخصت ہوئے ہوں، کیا ان کے نکاح کی بھی کوئی صورت ہوگی؟ جواب: جن مردوں یا عورتوں کا ساری زندگی نکاح نہیں ہوتا، ان کا بھی جنت میں ایک دوسرے سے نکاح کر دیا جائے گا. سوال: دنیا کی جنتی عورتیں افضل ہیں یا حوریں؟ جواب: دنیا کی جنتی عورتیں حوروں سے افضل ہیں. چنانچہ طبرانی کی ایک طویل حدیث پاک میں یہ بھی ہے، ام المومنین حضرت ام سلمہ رضی اللہ عنہا نے عرض کی: या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, दुनिया की औरतें अफजल हैं या बड़ी आँखों वाली जन्नती हूरें? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, दुनिया की औरतें बड़ी आँखों वाली जन्नती हूरों से अफजल हैं। उम्मुल मोमिनीन ने अर्ज़ की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, किस वजह से? तो आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, ये उनके नमाज और रोज़े और अल्लाह पाक की इबादत करने की वजह से है। एक और हदीस पाक में है, दुनिया की जन्नती औरतें हूरों से 70,000 दर्जे अफजल हैं। जलीलुल कद्र ताबई हजरत हिबान बिन अबू जबला रहमतुल्लाहि अलैह फरमाते हैं, दुनिया की वो औरतें जो जन्नत में जाएंगी अपने नेक कामों की वजह से जन्नत की हूरों से अफजल होंगी। सवाल, हमने सुना है कि जुलेखा बूढ़ी होकर जन्नत में जाएगी, क्या ये बात सही है? जवाब, जुलेखा पहले मुसलमान नहीं थी लेकिन बाद में बुढ़ापे में पहुंचकर मुसलमान हो गई थी। जुलेखा को हज़रत यूसुफ़ अलैहिस्सलाम से इश्क था लेकिन आप अलैहिस्सलाम को जुलेखा से इश्क नहीं था। जो लोग नाऊज़ु बिल्ला आप अलैहिस्सलाम को इश्क मजाजी में मुब्तला बताते हैं, वो नबी की तौहीन करते हैं और नबी की तौहीन करना कुफ्र है। नबी ऐसा काम नहीं करते। इश्क सिर्फ जुलेखा की तरफ से था और वन साइड यानी यक तरफा था। जुलेखा बूढ़ी हो गई थी और उसका हुस्न जमाल भी चला गया था लेकिन बाद में वो मुसलमान हुई, उसका आप अली सलाम से निकाह हुआ और उसका हुस्न जमाल भी लौट आया। दाऊद इस्लामी के मकतबतुल मदीना की किताब पर्दे के बारे में सवाल जवाब के अंदर इसकी तफसीली हिकायत मौजूद है। रहा ये सवाल कि जन्नत में जुलेखा बूढ़ी होकर जाएगी, तो ये बात सही नहीं है क्योंकि जन्नत में सब जवान होंगे, यहाँ तक कि एक दिन का बच्चा भी अगर जन्नत में जाएगा वो भी जवान होगा और 100 साल का बूढ़ा जन्नत में जाएगा वो भी जवान होगा। सब जन्नती 30-30 साल के मालूम होंगे। सवाल, हसनैन करीमैन रदी अल्लाह अन्हुमा जन्नती जवानों के सरदार हैं या नौजवानों के सरदार हैं? जवाब, जवान के माना बहादुर के हैं, यानी जो लड़ाई के मामले में ताकतवर है और जिहाद में मजबूती से लड़ता है उसको जवान कहा जाता है। इसी वजह से बाद 60 या 70 साल के बूढ़ों को भी किताबों में जवान लिखा होता है, वरना हकीकतन इंसान 30-30 बरस तक जवान रहता है, इसके बाद जवानी ढलना शुरू हो जाती है। हसनैन करीमैन रदी अल्लाह अन्हुमा जन्नती नौजवानों के सरदार हैं, हालांकि जन्नत में सारे ही जवान होंगे लेकिन जन्नती नौजवानों के सरदार होने का मतलब ये है कि हसनैन करीमैन रदी अल्लाह अन्हुमा उनके सरदार हैं जो दुनिया में नौजवानी की हालत में इंतकाल कर गए। हकीमुल उम्मत हजरत मुफ्ती अहमद यार खान रहमतुल्लाहि अलैह फरमाते हैं, जो लोग जवानी में वफात पाए और हों जन्नती, हजरत हसनैन करीमैन उनके सरदार हैं, वरना जन्नत में तो सब ही जवान होंगे। लिहाजा इससे ये लाजिम नहीं कि हजरत हसनैन करीमैन हुजूर सल्लल्लाहु अलैहि वसल्लम या दूसरे नबियों के भी सरदार हों। शबाब जमा है शाबुन की, बमाना जवान, जवानी की उम्र 18 बरस से 30 साल तक है। वरना उर्दू में जवान का लफ्ज नौजवान और जवान दोनों के लिए इस्तेमाल किया जाता है, इसमें फर्क नहीं होता। इसी वजह से जवानी लफ्ज बोला जाता है, नौजवानी नहीं कहा जाता, जैसे बोलते हैं भरी जवानी में चला गया। सवाल, हजरत इमाम हसन और हजरत इमाम हुसैन रदी अल्लाह अन्हुमा जन्नत में नौजवानों के सरदार होंगे तो बूढ़ों के सरदार कौन होंगे? जवाब, सबसे पहले तो ये याद रखें कि जन्नत में सब के सब जन्नती 30-30 बरस के होंगे। अलबत्ता दुनिया में जो बूढ़े होकर फौत हुए होंगे, जन्नत में उनके सरदार हजरत सिद्दीक अकबर اور حضرت فاروق اعظم رضی اللہ عنہما ہوں گے۔ سوال، کیا عورت یہ دعا کر سکتی ہے کہ اسے جنت میں پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا پڑوس نصیب ہو جائے؟ جواب، بے شک عورت جنت میں پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا پڑوس مانگ سکتی ہے، بلکہ مانگنا چاہیے۔ اگر جنت میں کسی بھی خوش نصیب کو پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا پڑوس نصیب ہو گیا تو اس کے وارے نیارے ہو جائیں گے۔ کاش ہمیں جنت میں پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا پڑوس نصیب ہو جائے۔ سوال، آپ نے ارشاد فرمایا کہ جنت میں پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا پڑوس ملنے کی دعا مانگنی چاہیے، مگر پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کے اربوں امتی ہیں، جن میں صحابہ کرام رضی اللہ عنہم کے ساتھ ساتھ کئی بڑی بڑی ہستیاں ہوں گی۔ ایسی صورت میں اتنے سارے امتیوں کو کس طرح پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا پڑوس نصیب ہوگا؟ جواب، یاد رکھیے، جنت میں کسی کو رنج و غم نہیں ہوگا۔ اور رہی بات جنت میں اتنے سارے امتیوں کو پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کا پڑوس ملنے کی، تو اس کی کئی مثالیں دنیا میں ہی موجود ہیں۔ مثلا حضرت سیدنا غوث اعظم رحمۃ اللہ علیہ کو کسی نے اپنے گھر آ کر افطار کرنے کی دعوت دی، آپ رحمۃ اللہ علیہ نے قبول فرما لی۔ پھر کسی اور نے آ کر افطار کی دعوت دی، آپ رحمۃ اللہ علیہ نے اسے بھی قبول فرما لیا۔ یہاں تک کہ 70 مریدوں نے آپ رحمۃ اللہ علیہ کو اپنے گھر میں افطار کرنے کی دعوت دی اور آپ رحمۃ اللہ علیہ نے سب کی دعوت کو قبول فرما لیا۔ راوی کا بیان ہے کہ ہر میزبان کہہ رہا تھا کہ اس دن غوث اعظم رحمۃ اللہ علیہ نے میرے گھر افطار فرمایا ہے۔ حیرت بالائے حیرت یہ کہ آپ رحمۃ اللہ علیہ اس دن اپنے آستانے سے کہیں گئے بھی نہیں، بلکہ وہیں پر افطار فرمایا۔ گئے ایک وقت میں 70 مریدوں کے یہاں آقا، سمجھ میں آ نہیں سکتا معمہ غوث اعظم کا۔ دیکھا آپ نے غوث اعظم رحمۃ اللہ علیہ کس طرح ایک وقت میں 70 جگہ تشریف لے گئے، تو اندازہ کیجئے جب ایک امتی کی یہ شان ہے تو پیارے آقا صلی اللہ علیہ وآلہ وسلم کی عظمت و شان کا کیا عالم ہوگا۔ کیا آپ صلی اللہ علیہ وآلہ وسلم جنت میں اپنے کروڑوں امتیوں کو پڑوس نہیں عطا فرما سکتے؟ امیر اہل سنت دامت برکاتہم العالیہ کے قریب بیٹھے مفتی صاحب نے فرمایا، حضرت عبدالعزیز دباغ رحمۃ اللہ علیہ فرماتے ہیں، جنت الفردوس جنت میں بہت بڑا درجہ ہے، مگر نبی کریم صلی اللہ علیہ وآلہ وسلم جنت الفردوس سے بھی اعلیٰ مقام پر تشریف فرما ہوں گے۔ اور شفقت فرماتے ہوئے اپنے امتیوں کے پاس تشریف لایا کریں گے۔ اس پر امیر اہل سنت دامت برکاتہم العالیہ نے فرمایا، یہ کہنا کہ سرکار صلی اللہ علیہ وآلہ وسلم اعلیٰ مقام پر تشریف فرما ہوں گے کے مقابلے میں یہ کہنا زیادہ خوبصورت ہے کہ سرکار صلی اللہ علیہ وآلہ وسلم جہاں تشریف فرما ہوں گے وہ مقام اعلیٰ ہو جائے گا۔ سوال، کیا جنت میں جسم پر بال نہیں ہوں گے؟ جواب، جنت میں صرف سر، پلکوں اور بھووں کے بال ہوں گے، اس کے علاوہ جنتیوں کے جسم پر کہیں بھی بال نہیں ہوں گے۔ سوال، جنتی آپس میں کس طرح ملیں گے؟ جواب، جنتی بے شک ایک دوسرے سے ملیں گے، ان کے پاس سواریاں ہوں گی، جب کسی سے ملنا چاہیں گے تو وہ سواری اڑا کر لے جائے گی۔ اللہ پاک کی رحمت سے نہ سواری میں خوف ہوگا کہ گر پڑے گی، چوٹ آئے گی، نہ ہل کر ڈرائے گی، کیونکہ جنت میں نہ کوئی خوف ہے نہ ڈر، نہ کوئی تکلیف ہے نہ بیماری، نہ کھانسی ہے نہ نزلہ، اور نہ ہی کوئی ایسی ٹھنڈ۔ وہاں تو رحمت ہی رحمت ہے، آسانی ہی آسانی اور سہولت ہی سہولت ہے۔ جنت میں وہ چیزیں اور نعمتیں ہیں جو ہم سوچ بھی نہیں سکتے۔ کاش اس پیاری پیاری جنت کو پانے کے لیے ہم سب نیکیاں کرنے والے، گناہوں سے بچنے والے اور نمازوں کے پکے پابند ہو جائیں۔ कड़कड़ाती सर्दी में भी लाख शैतान सुस्ती दिलाए, लेकिन हम शैतान को धक्का मारकर नमाजें पढ़ने वाले बन जाएं। सवाल, क्या ये बात दुरुस्त है कि हर अनार में एक जन्नती दाना होता है? जवाब, अनार के बारे में ये मशहूर है कि हर अनार में एक दाना जन्नती होता है। चुनाचे हज़रत हमीद बिन जाफ़र रहमतुल्लाहि अलैह अपने वालिद से नकल करते हैं कि हज़रत अब्दुल्ला बिन अब्बास रदी अल्लाह अन्हुमा अनार का एक एक दाना तनावुल फरमाते, यानी खा लेते थे। किसी ने इसकी वजह दरियाफ्त की तो फरमाया, मुझे खबर मिली है कि ज़मीन में कोई भी अनार का दरख्त ऐसा नहीं कि जिसे बारदार यानी फल के काबिल करने के लिए उसमें जन्नती अनार से दाना ना डाला जाता हो। तो हो सकता है ये वही दाना हो, यानी अनार के पूरे दरख्त को फलदार बनाने के लिए उसमें एक दाना जन्नती अनार का डाला जाता है। इसलिए हज़रत अब्दुल्ला बिन अब्बास रदी अल्लाहु अन्हुमा अनार का एक एक दाना खा लेते थे कि शायद वही जन्नती दाना उस अनार में हो जो और मुझे नसीब हो जाए। सवाल, क्या जन्नतियों को पसीना आएगा? जवाब, सुभान अल्लाह, जन्नत में जन्नतियों को जो पसीना आएगा वो ऐसा खुशबूदार होगा कि उसमें मुश्क की सी खुशबू होगी। सल्लु अलल हबीब सल्लल्लाहु अला मुहम्मद। सवाल, क्या मियां बीवी दोनों जन्नत में एक साथ रहेंगे? जवाब, जी हाँ, अगर मियाँ बीवी का खातिमा ईमान पर हुआ तो ये दोनों जन्नत में साथ रहेंगे। अगर इनमें से किसी का मादल्ला ईमान सलामत ना रहा तो दोजख उसका ठिकाना होगा, और जो जन्नत में जाएगा उसका किसी दूसरे जन्नती से निकाह हो जाएगा। जन्नत में जाने वाले को अपने दूसरे फरीक के बिछड़ने का कोई गम व सदमा भी नहीं होगा, क्योंकि जन्नत गम और सदमे का मकाम नहीं। सवाल, जन्नत में मर्दों को हूरें मिलेंगी तो औरतों को क्या मिलेगा? जवाब, औरतों को जन्नत में उनके वो शौहर मिलेंगे जिनके निकाह में वो थीं, बशर्त ये कि शौहर भी जन्नती हों। अगर किसी औरत का शौहर जन्नत में ना जा सका तो वो किसी और जन्नती मर्द के निकाह में दे दी जाएगी। इसी तरह जो औरतें कवारी फौत हुईं वो भी जन्नत में किसी मर्द की ज़ौजियत में चली जाएंगी। इसके अलावा जन्नत की नेमतें मसलन महल्लात, लिबास, ग़िज़ाएँ और खुशबूयात वग़ैरह मर्द और औरत में मुश्तरक हैं। अलबत्ता दीदार इलाही में इख्तिलाफ़ है, और सही ये है कि दोनों को होगा। सल्लु अलल हबीब सल्लल्लाहु अलैहि व आलिही वसल्लम।